بسم اللہ الرحمن الرحیم جی، السلام علیکم۔ مکتب غامدی کی ایک اور نشست میں خوش آمدید۔ ہم غامدی صاحب سے 29 اعتراضات، وہ فکری سوالات جو ان کے افکار پہ کیے جاتے ہیں، اس کو زیر بحث لا رہے ہیں۔ اس سلسلے کی یہ آج چھٹی نشست ہے۔ میری یہ درخواست ہوگی، میں نے پچھلی دفعہ بھی کہا تھا کہ جو لوگ ان موضوعات سے دلچسپی رکھتے ہیں وہ لازماً پچھلی قسطوں کو ترتیب سے دیکھیں، کیونکہ بات اس میں آگے سے شروع ہوتی ہے۔ آخری نشست میں آپ کو یاد ہوگا کہ چونکہ ہم لائیو کر رہے ہیں اس وقت ڈیلس سے غام صاحب کی سٹڈی سے، تو کچھ انقطاع ہو گیا تھا بالکل آخر میں، اور ہم اس وقت کچھ حدیثیں جو ہیں وہ غامدی صاحب کے سامنے رکھ رہے تھے، وہ روایات جو غامدی صاحب کے سورہ احزاب کی تفہیم پر سوال کھڑا کرتی ہیں، تو آج ہم اسی کو آگے بڑھائیں گے۔ یہاں میں یہ بھی بتا دوں کہ رمضان آ رہا ہے، اور رمضان میں انشاءاللہ ہفتے اور اتوار کے دن غامدی صاحب ڈیلس کے وقت کے مطابق 12 سے 1:30 بجے تک البیان کا درس، اور پھر آخر میں سوال و جواب، اور میزان کا درس اور سوال و جواب کا اہتمام کریں گے، اور وہ سوالات جو ان موضوعات سے متعلق نہیں ہیں انشاءاللہ ہم کوشش کریں گے کہ ہم اس کو وہاں پر لے لیں۔ اور آخری بات میں بتا دوں کہ بہت بڑی تعداد میں، سینکڑوں کی تعداد میں ہمیں سوالات موصول ہوئے ہیں ان موضوعات سے متعلق بھی، کوشش کریں گے نمائندہ چیزوں کو ہم زیر بحث لے کر آئیں۔ السلام علیکم غامدی صاحب۔
وعلیکم السلام۔
خیریت سے ہیں جی؟
اللہ کا شکر۔
اچھا غام صاحب، آپ کو یاد ہوگا آخری نشست میں ہم نے کچھ روایتیں آپ کے سامنے پیش کی تھیں، سورہ احزاب کا آپ نے پورا کانٹیکسٹ بتا دیا، اس پہ جو فکری علمی سوالات ہوتے ہیں ان کو آپ زیر بحث لے کر آئے۔ میں روایتوں کو پیش کرنا چاہتا ہوں، لیکن اس سے پہلے ذرا، لوگوں نے یہ پوچھا ہے کہ یہ جب آپ کہتے ہیں ضعیف روایت ہے تو اس سے کیا مراد ہوتی ہے، یعنی اس سے کیا فرق پڑتا ہے؟ ایک چیز جو بخاری میں آ گئی، مسلم جیسی بڑی کتابوں میں آ گئی، ابن ماجہ، نسائی، مسند احمد میں آ گئی، اور قرآن مجید ایک بات کہہ رہا ہے، رسول اللہ کی نسبت سے اگر کوئی بات پہنچ گئی ہے وہ ضعیف ہے، تو مطلب اس سے فرق کیا پڑتا ہے کہ ہم اس کو قابل اعتنا نہیں سمجھیں؟
اس سے بہت بڑا فرق پڑتا ہے۔ یہ بات جو رسالت میں آپ صلی اللہ علیہ وسلم کی نسبت سے کہی جا رہی ہے، میں بار بار توجہ دلا رہا ہوں، یہ کسی حکیم، کسی فلسفی کی نسبت سے نہیں کہی جا رہی، یہ اس ہستی کی طرف سے جا رہی ہے جس کے بارے میں ہم کہتے ہیں کہ گفتہ اللہ بود، یعنی آپ کی بات اصل میں اللہ کی بات ہے۔ تو قرآن مجید نے توجہ دلائی ہے کہ اگر کوئی دین کی بات تم کرو گے اور تمہارے پاس سند موجود نہیں ہوگی کہ وہ بات اللہ کی ہے، تو یہ اللہ پر جھوٹ باندھنا ہو جائے گا۔ رسالت مآب صلی اللہ علیہ وسلم نے بھی سختی کے ساتھ توجہ دلائی کہ جو شخص میری طرف کسی جھوٹی بات کی نسبت کر دے، من کذبہ علیہ متعمدن، جانتے بوجھتے کسی جھوٹی بات کی نسبت کر دے، وہ اپنا ٹھکانہ جہنم میں بنائے۔ تو اس لیے ہمارے محدثین نے یہ پوری سائنس وجود پذیر کی ہے، جس کے تحت یہ دیکھا جاتا ہے کہ ہمارے پاس جو ذرائع ہیں ان میں ہم کہاں تک اطمینان کر سکتے ہیں کہ اس بات کی نسبت اللہ کے آخری پیغمبر کی طرف کی جا سکے۔ تو اس کے دو درجے قابل قبول ہوتے ہیں، یعنی ایک درجہ یہ ہے کہ جو صحیح کا معیار قائم کیا گیا ہے، صحیح کو بھی لوگ اردو میں جیسے ہم بولتے ہیں نا، غلط کے مقابلے میں صحیح، وہ سمجھ لیتے ہیں، صحیح محدثین کی اصطلاح ہے، تو صحیح کے لیے ایک معیار انہوں نے قائم کیا ہے، تو اگر کوئی روایت اس سطح پر پہنچ گئی ہے تو پھر ہم اس کی نسبت حضور سے کرتے ہیں۔ اس کا بھی یہ مطلب نہیں ہوتا کہ ہم یقینی طور پر کہہ سکتے ہیں کہ وہ حضور کی بات ہے، نہیں، قابل اطمینان سطح پر، یعنی جو ہمارے بس میں تھا وہ ہم نے کر لیا ہے۔ نسبت کے لیے جو کچھ ہمارے پاس ذرائع موجود تھے وہ ہم نے استعمال کر لیے ہیں، اور ان میں ہمیں کوئی ایسی چیز نہیں ملی جو قابل تنقید ہو، تو اب ہم کہتے ہیں صحیح۔ اسی طرح ایسی بعض چیزیں ہوتی ہیں کہ جو زیادہ قابل اعتنا نہیں ہوتی، مثلا کسی آدمی کے حافظے کے بارے میں کوئی بات معلوم ہو گئی، یا اس کے اتقان کے بارے میں کوئی بات معلوم ہو گئی، تو پھر ہم اس کو حسن کہہ دیتے ہیں۔ تو اس سے بھی در حقیقت یہ بتانا مقصود ہوتا ہے کہ یہ روایت اگرچہ اپنے اندر وہ اطمینان نہیں رکھتی، لیکن پھر بھی قابل اطمینان کے درجے میں، یعنی جو اطمینان صحیح کہنے کے لیے چاہیے تھا۔ ضعیف کی تو رسالت مآب صلی اللہ علیہ وسلم کی طرف نسبت کی نہیں جا سکتی، یعنی وہ بات بڑی اچھی ہو سکتی ہے، بہت عمدہ ہو سکتی ہے، ممکن ہے کہ وہ بات بھی ٹھیک ہو، لیکن جب محدثین کے بنائے ہوئے اصول کے لحاظ سے ضعف متعین ہو گیا، اور خاص طور پر اگر کسی کی سیرت اور کردار کے بارے میں سوال پیدا ہو گیا ہے راویوں میں سے، اسی طریقے سے اگر اتصال کے بارے میں کوئی سوال پیدا ہو گیا ہے کہ یہ تو اس زمانے کے لوگ ہی نہیں ہیں یا جس سے یہ بات بیان کر رہے ہیں، کیونکہ یہ بات تو براہ راست حضور سے نہیں پہنچتی، یعنی ایک شخص نے حضور کی بات سنی، انہوں نے آگے بیان کی، انہوں نے آگے بیان کی، تو کہیں اگر وہ کڑی ٹوٹ گئی ہے، یہ کئی پہلوؤں سے ٹوٹ جاتی ہے، تاریخی لحاظ سے ٹوٹ جاتی ہے، درمیان میں کسی ایسے شخص کا ذکر کر دیا جاتا ہے کہ محدثین اپنی ساری سعی و جہد کے باوجود یہ بتا ہی نہیں سکتے کہ کون آدمی ہے، جس کو کہتے ہیں نا کہ یہ تو مجہول ہے، یعنی کسی شخص کے بارے میں جہالت طے ہو گئی۔ اسی طرح سے بہت سے ایسے اعتراضات پیدا ہو جاتے ہیں کسی شخص پر اس کے مجموعی رویے کو دیکھ کر، یہ منکر الحدیث ہے، یہ باتیں ایسے ہی بیان کرتا رہتا ہے، واہل حدیث ہے، اس کے منہ پر جو آئے بیان کر دیتا ہے، تو یہ اصل میں محدثین کی تحقیق کے نتائج ہوتے ہیں۔ اور اس میں اصول یہ ہے کہ آپ رسالت مآب صلی اللہ علیہ وسلم کی طرف نسبت کرتے وقت آخری درجے کی احتیاط کریں گے۔ ضعیف روایت اگر کبھی قبول کی جاتی ہے کسی درجے میں تو صرف اجتہادی امور میں قبول کی جاتی ہے، یعنی ایک ایسی بات کے بارے میں کہ جس کو ہم اپنے علم و عقل کی روشنی میں بھی سمجھ سکتے ہیں، اس کی پیغمبر کی طرف نسبت سے دین میں کسی چیز کا اضافہ نہیں ہو رہا یا دین کی کوئی خاص انٹرپٹیشن متعین نہیں ہو رہی، تو وہاں پر بھی پہلے ہم اس مقدمے کو عقلی طور پر متعین کرتے ہیں، پھر اس میں اگر کسی ضعیف روایت کا ذکر کرنا ہو تو کرتے ہیں۔ تو یہ وہ چیز ہے کہ جو حضور کی نسبت سے بات کرنے میں احتیاط کی بنیاد پر ہمارے علم نے اختیار کیا ہے، مسلمانوں کے علم کی اس میں بڑی خدمات ہیں۔ میں تو ہمیشہ یہ کہتا ہوں کہ مسلمان جس علم پر فخر کر سکتے ہیں اور دنیا کے سامنے اس کو فخر کے ساتھ پیش کر سکتے ہیں وہ علم حدیث ہے، یعنی ہم نے اپنے پیغمبر کی طرف نسبت رکھنے والی باتوں پر کس درجے کا کام کیا ہے، ہزاروں لاکھوں لوگوں کی زندگیوں کو دیکھا ہے، ان کے احوال دیکھے ہیں، ان کی تاریخ مرتب کی ہے، اس پر کتابیں لکھ دی ہیں، لوگوں نے اپنی زندگی لگا دی ہے، کیا چیز کرنے کے لیے کہ حضور کی نسبت سے کوئی ایسی بات جو قابل اطمینان نہیں ہے وہ آپ کی طرف منسوب نہ ہو جائے۔ تو جب ہم کہتے ہیں موضوع ہے تو موضوع کا مطلب یہ ہوتا ہے کہ یہ بات ہی من گھڑت ہے، یعنی ضعیف میں ہم یہ تو نہیں کہہ رہے ہوتے کہ من گھڑت ہے، لیکن وہ اس درجے کی نہیں ہوتی کہ جہاں حضور کی طرف اس کی نسبت کی جا سکے۔ تو اس وجہ سے ضعیف روایتوں کو اللہ کے دین کی تفہیم اور تبیین میں پیش نہیں کرنا چاہیے۔ کسی اجتہادی معاملے میں آپ یہ کہنا چاہیں تو کہہ دیں۔
ٹھیک، ضمنی سوال غام سے پھر میں ان روایات پہ آتا ہوں سورہ احزاب سے متعلق جو رسول اللہ صلی اللہ علیہ وسلم کی ہیں۔ وہ ضمنی سوال یہ کہ ہمارے ہاں محدثین ہی کی نسبت سے بیان کیا جاتا ہے کہ فضائل کے باب میں ضعیف روایتیں قبول کی جا سکتی ہیں، اس پر آپ کی کیا رائے ہے؟ اور ایک سوال یہاں، چونکہ ضعیف روایت زیر بحث آئی گئی ہے، آپ ہمیشہ یہ کہتے ہیں کہ آپ نے اپنی کتاب میزان میں جس میں ہزار سے زیادہ روایات ہیں سندن صحیح لی ہیں، تو ایک روایت کے بارے میں جو طلاق سے متعلق ہے اس کے ضعف پہ سوال اٹھایا جاتا ہے، تو وہ پھر وہاں کیوں قبول کی گئی؟
اسی اصول پر قبول کی ہے کہ میں نے آپ سے عرض کیا ہے کہ جب آپ ایک اجتہادی مقدمہ ہے، یعنی وہ چیز ایسی ہے کہ جس کا تعلق کسی دین کی شرح و وضاحت سے نہیں ہے بلکہ ایک سر تا سر عقلی مقدمہ ہے، یعنی دین کے کسی حکم کی خلاف ورزی ہو گئی یا کسی قانون کی خلاف ورزی ہو گئی، عقلی طور پر اس سے نمٹنے کی کیا صورتیں ہو سکتی ہیں؟ تو بنیاد کیا ہے؟ ایک عقلی مقدمہ، ایک اجتہادی مقدمہ، اس کے ذیل میں اگر کوئی چیز مل رہی ہو تو وہ کسی درجے میں قابل قبول ہو جاتی ہے۔ لیکن دین کی تفہیم و تبیین کا معاملہ ہے یا دین کا کوئی حکم اخذ کرنا ہے اور دین میں کوئی چیز ہم نے سمجھی ہے اور اس سے متعلق یہ بات آ گئی ہے، تو وہ رسالت مآب صلی اللہ علیہ وسلم کی نسبت سے ذوق متعین ہونے کے بعد نہیں بیان کی جائے گی۔ فضائل کے بارے میں میں یہ بات عرض کر دوں کہ محدثین نے اگرچہ اس معاملے میں آپ کہہ سکتے ہیں کہ کچھ تساہل سے کام لیا یا بعض محدثین نے قبول کیا، لیکن حقیقت میں ایسا نہیں ہونا چاہیے تھا۔ اس کی وجہ یہ ہے کہ یہ فضائل کا معاملہ بھی کوئی آسان معاملہ نہیں ہے، اس سے در حقیقت دینی تصورات بنتے ہیں۔ یعنی جس طرح آپ احکام پہ گفتگو کر رہے ہوتے ہیں تو کوئی چیز حرام ہو رہی ہوتی ہے، کوئی چیز حلال ہو رہی ہوتی ہے، کوئی مکروہ قرار پا رہی ہوتی ہے، کوئی مستحب قرار پا رہی ہوتی ہے، اسی طریقے سے فضائل کے باب سے تصورات بنتے ہیں۔ اور اگر آپ غور کر کے دیکھیں تو ہمارے ہاں یہ فضائل کی روایات ہیں جنہوں نے فرقہ بندی کی بنیادیں مستحکم کر دی، جنہوں نے دین کو دین سے ہٹا کے، یعنی قرآن و سنت سے ہٹا کے تاریخ کے دائرے میں ڈال دیا ہے، جس نے دین کے مقدمات کو علم، فلسفے اور حکمت سے نکال کر افراد سے متعلق کرنا شروع کر دیا ہے. تو یہ کوئی معمولی حادثہ نہیں ہے. میں اس وقت ظاہر ہے کہ موضوع سے ہم ہٹ جائیں گے, اس پر زیادہ تفصیلی گفتگو نہیں کر سکتا. اصولی بات یہ ہے کہ رسالت مآب صلی اللہ علیہ وسلم کی نسبت سے دین کی شرح و وضاحت میں وہی بات پیش کی جائے گی جو محدثین کے طریقے پر صحیح کے درجے میں پہنچتی ہو یا حسن کے درجے میں پہنچتی ہو.
ٹھیک. اچھا ہم سب روایات معافی کو آگے بڑھاتے ہیں. یہ روایت انس بن مالک رضی اللہ عنہ کی روایت ہے. وہ کہتے ہیں کہ کچھ عورتیں رسول اللہ علیہ وسلم کی خدمت میں حاضر ہو کر کہنے لگیں, یا رسول اللہ, مردوں کو تو بڑی فضیلت حاصل ہوئی ہے, وہ اللہ کی راہ میں جہاد کے لیے نکلتے ہیں, ہمارے لیے کون سا عمل ہو سکتا ہے جس کے ذریعے ہم اللہ کی راہ میں جہاد کرنے والوں کا درجہ حاصل کر سکیں؟ اس پر رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, تم میں سے جو عورت اپنے گھر میں بیٹھی رہے گی وہ اللہ کی راہ میں جہاد کرنے والے کا مرتبہ پائے گی. آپ نے غام سے فرمایا تھا سورہ احزاب کے اس زمن میں, وقرن فی بیوتکن, کہ ازواج مطہرات کے لیے یہ کہا گیا ہے, لیکن روایت تو بتا رہی ہے کہ عام مسلمان عورتوں کا یہی فضیلت ہے, بلکہ اتنی بڑی فضیلت ہے کہ جہاد کا اجر ملے گا.
یہاں پھر دیکھیے کہ آپ کو میں بار بار توجہ دلا رہا ہوں کہ قرآن کے فریم میں رکھ کے روایات کو دیکھیے. یعنی جو کلچر موجود ہے, جو تہذیب میں عورتیں باہر بھی جاتی ہیں, اور ایسی خواتین بھی ہیں جو گھر میں رہتی ہیں, ایسی بھی ہیں جو نقاب اوڑھتی ہیں, ایسی بھی ہیں جنہوں نے اپنی زندگی کو کاروبار زندگی سے الگ کر کے محض اپنے شوہر کی خدمت تک محدود کیا ہوا ہے. یہ جو کلچرل روایات ہوتی ہیں, ثقافتی چیزیں ہوتی ہیں, ان میں یہ سوال پیدا ہوتا ہے کہ کیا عورتیں جہاد کی مکلف ہیں؟ یعنی اگر جہاد کے لیے آواز لگا دی گئی ہے, مثلا بدر کے لیے نکلنے کا کہہ دیا گیا, مثال کے طور پر احد میں میدان میں اترنے کا فیصلہ کر لیا گیا, تبوک کے لیے سفر کا فیصلہ کر لیا گیا, تو خواتین مکلف ہیں اس بات کی. آپ نے جمعہ کا اہتمام کیا, کیا خواتین پر لازم ہے کہ وہ بھی اسی طرح اس فریضے کو ادا کرنے کے لیے نکلیں؟ ایسی تمام چیزوں سے خواتین کو رخصت دی گئی. یہ ہمارے ہاں بعض چیزوں کو سمجھنے میں ترتیب الٹ دیتے ہیں. خواتین کے لیے جہاد کرنا جائز نہیں ہے, ایسا نہیں ہے. رخصت دی گئی ہے, یعنی دین میں ایک چیز فرض ہو گئی, دین میں ایک چیز لازم کر دی گئی. اب معذورین کو رخصت دیں گے؟ مریضوں کو رخصت دیں گے؟ مجبوروں کو رخصت دیں گے؟ اندھے لنگڑے لولے کو رخصت دیں گے؟ اسی طریقے سے اگر میرے آپ کے کسی کے احوال ایسے ہیں کہ میرا باہر نکلنا موضوع ہی نہیں ہے, تو دیں گے نا رخصت اس کو. تو خواتین بہت سے معاملات کر نہیں سکتی تھی, یا ان کے لیے یہ فریضے کے طور پر ادا کرنا ممکن نہیں ہوتا تھا, تو ان کے لیے چھوڑ دیا گیا. اب ایک خاتون گھر میں کہتی ہے کہ میں گھر در کو سنبھالوں گی, میرے میاں جائیں جہاد کے موقع کے اوپر, اور جا کے میں بچوں کی پرورش کر رہی ہوں, میں دوسرے معاملات کر رہی ہوں. یہ زندگی کی وہ تقسیم ہے جو قبائلی معاشرے میں اور تھی, زرعی معاشرے میں بالکل اور صورت اختیار کر گئی, آج کی جدید معاشرے میں بالکل اور صورتیں اختیار کر رہی ہے. یعنی خواتین جتنے بڑے پیمانے پر آج ملازمتیں کر رہی ہیں, یہ پہلے نہیں کرتی تھیں. اچھا, لیکن کھیتوں میں, دیہاتوں میں چرواہے کی حیثیت سے کام کرنے کا جیسا معاملہ خواتین ماضی میں کرتی تھیں, وہ آج نہیں کر رہی. تو اس لیے بہت سی تبدیلیاں آتی ہیں. تو خواتین کے معاملے میں یہ سوال دین سامنے رہا ہے کہ کیا ان کو رخصت دی جائے گی, یا ایسی چیزوں کا پابند کیا جائے گا. یعنی وہ بھی کیا مسجد میں آ کے نماز پڑھنے کی پابند ہے, وہ بھی کیا جمعے کو ایک فریضے کی حیثیت سے ادا کرنے کی پابند ہے, وہ بھی کیا جہاد کے لیے نفیر عام کی جائے تو اس میں جانے کی پابند ہے؟ تو جواب یہ ہے کہ ایسا نہیں ہے. یہ تو ایک ثابت شدہ چیز ہے, ایک سنت ہے اس ذیل کی رخصت. لیکن میں پھر یہاں عرض کروں گا کہ روایت ضعیف ہے. یعنی آپ یہ دیکھیے کہ میں نے آپ کو بتا دیا کہ ہر چیز کا ایک موقع و محل ہے. ان میں سے ایک ایک روایت کا موقع و محل اگر آپ متعین کر لیں تو بات معقول ہے. ٹھیک ہے, بالکل. یعنی ایک خاتون کو یہی کہا جائے گا کہ تمہارے اگر میاں یا تمہارے بھائی یا تمہارے والد اگر جہاد کے لیے جا رہے ہیں اور تم پیچھے گھر در کی ذمہ داریاں سنبھالتی ہو, تو اللہ اسی درجے کا اجر دے گا تمہیں. یہ بات تو بالکل ٹھیک ہے. یعنی اگر بات کو صحیح جگہ پہ رکھ دیں
جی,
اور اگر آپ اس کو اس معنی میں رکھیں گے نہیں, اس کو اس لیے کہا جا رہا ہے کہ تم تو گھر میں بیٹھنے کی پابند ہو,
گویا اگر سندن ٹھیک بھی ہو تب بھی اس میں حجاب یا پردہ زیر بحث ہی نہیں ہے.
زیر بحث نہیں ہے. یعنی ایک خاتون اپنے حالات کے لحاظ سے, یا اپنی ثقافت کے لحاظ سے, یا اپنے کلچر کے لحاظ سے, یا اپنی روایات کے لحاظ سے یہ موضوع نہیں سمجھتی کہ وہ دکان کرے جا کے باہر. تو اب یہ سوال پیدا ہوگا کہ کیا سوسائٹی کی خدمت جو ایک دکاندار کرتا ہے یہ لازم ہے اس کے اوپر؟ تو جہاں کوئی چیز لازم ہوتی ہے, دوسری جانب کیا ہے, جہاد فرض ہو گیا, جمعہ فرض ہو گیا, کوئی فریضہ ہے جس کو ادا کرنا ہے, اس فریضے میں کیا وہ نہیں جائیں گی اگر, یعنی اپنے حالات کے لحاظ سے تو اجر میں شریک ہو جائیں گے؟ فرمایا ہو جائیں گے. یہ ایسی بات جو ہے اگر آپ غور کریں تو گھر کہیے کہ جن لوگوں کی شدید خواہش تھی کہ وہ سفر میں رسالت مآب صلی اللہ علیہ وسلم کے ساتھ جائیں, سامان سفر نہیں تھا, انہوں نے بڑی کوشش کی, قرآن مجید بیان کرتا ہے نا, لیکن سامان سفر میسر نہیں ہو سکا. تو فرمایا کہ ہر وادی میں جب رسول اللہ کا لشکر جا رہا تھا تو جو اجر ان کو مل رہا تھا وہ ان کو مل رہا تھا.
اچھا,
یہ اصل میں وہ چیز ہے. تو دین کو اس کے پورے تصور میں رکھ کے دیں. ایسے ہی ہمارے یہاں لوگ بیان کر دیتے ہیں نا کہ وہ حدیث میں آیا ہے کہ مرد جو ہیں اگر امام نے غلطی کی ہے تو سبحان اللہ کہیں گے, اور التصفیق للنساء, عورتیں ایسے ہاتھ مار دیں گی اس کے اوپر. اب دیکھیے اس کو ہمارے یہاں لوگوں نے کس زاویے سے دیکھا, عورتوں کے لیے آواز بلند کرنا جائز نہیں. ایک دوسرے زاویے سے دیکھیے, عورتیں اپنے کلچرل پس منظر کی وجہ سے آواز بلند کرنا پسند نہیں کرتی, تو ان کو رخصت دے دی گئی کہ تم پھر یہ کر لو. تو یہ کسی روایت کو سمجھنے کا طریقہ ہوتا ہے. ہمارے ہاں لوگوں کا مسئلہ یہ ہے کہ چونکہ انہوں نے دل و دماغ کے دروازے بند کیے ہوتے ہیں, تحقیق کے انداز میں چیز کے اندر جانا نہیں, اور قرآن مجید جو فریم بنا دیتا ہے اس کے اندر رکھ کے روایات کو نہیں دیکھنا, اس کا نتیجہ یہ ہے کہ دین پارا پارا ہو جاتا ہے. یعنی آپ نے ایک روایت سے یہ مطلب عکس کر لیا, دوسرے نے وہ مطلب عکس کر لیا. سب کو وہاں رکھ کے دیکھیں جہاں سے اللہ تعالیٰ نے اس معاملے کو بیان کیا ہے, پھر آپ کی سمجھ میں آئی کہ بات کیا ہے. تو بہرحال پھر عرض کروں گا کہ روایت ضعیف ہے.
جی فرحان صاحب, تو ساری روایتیں ضعیف ہو گئیں اس باب میں. ایک اگلی روایت میں پیش کرتا ہوں, ابو ہریرہ رضی اللہ عنہ سے ہے, وہ کہتے ہیں کہ انہیں ایک عورت ملی جس کو انہوں نے خوشبو سے معطر پایا اور اس کا دامن ہوا سے اڑ رہا تھا. انہوں نے یہ دیکھا تو کہا کہ اللہ کی بندی, کیا تو مسجد سے آئی ہے؟ اس نے کہا ہاں. انہوں نے کہا کیا تو نے اسی لیے خوشبو لگائی تھی؟ کہنے لگی ہاں. تو ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا ہے کہ جو عورت اس مسجد کے لیے خوشبو لگا کر آئے اس کی نماز قبول نہیں ہوگی یہاں تک کہ وہ واپس جا کر غسل جنابت ادا نہ کر لے.
اچھا, اب یہ روایت میں جو کچھ الفاظ استعمال کیے گئے ہیں, تھوڑی دیر کے لیے ان سے قطع نظر کر لیں اور اتنی بات کو لے لیں کہ کسی وقت رسالت مآب صلی اللہ علیہ وسلم نے خواتین سے کہا کہ تم مسجد میں آتی ہو, نماز پڑھنے کے لیے آتی ہو, یہاں لوگوں کی تمام تر توجہ اللہ کی طرف ہونی چاہیے. آپ کے علم میں ہے کہ خود حضور نے اپنے گھر میں ایک پردے کے بارے میں یہ کہا کہ اسے ہٹا دو, اس سے توجہ میری نماز میں دوسری جانب مبذول ہو جاتی ہے. معلوم ہے نا,
جی, لوگوں نے اس کو تصویر کی حرمت میں محمول کرا.
حالانکہ وہ بات یہ ہو رہی تھی کہ نماز پڑھنے کے لیے کھڑے ہوئے ہیں, اللہ کے سامنے سجدہ ریز ہونا ہے, تو یہاں ساری توجہات یہ ہوں. آپ جانتے ہیں کہ مردوں اور عورتوں میں قدرت نے فطری کشش رکھی ہے, تو اس میں اگر ایک خاتون ایسی تیز خوشبو لگا کے آتی ہے کہ آپ کی توجہ بجائے اس کے قبلے کی طرف ہو, نماز کی طرف ہو, قرآن کی طرف ہو, اللہ تعالیٰ کی ہدایت کی طرف ہو, اس جانب ہو جاتی ہے, اسے اگر یہ توجہ دلائی جائے تو اس پہ کیا قابل اعتراض بات ہے. میں تو یہ کہتا ہوں کہ ہم میں سے ہر ایک کو اس کا اہتمام کرنا چاہیے. مثلا حضور نے منفی طریقے سے توجہ دلائی کہ جن لوگوں نے لہسن کھایا ہوا ہوتا ہے یا پیاز کھایا ہوا ہوتا ہے وہ مسجد میں آنے سے اجتناب کریں, کہ وہاں پر ایک دوسرے پہلو سے وہی چیز لوگوں کے لیے اذیت کا باعث بنتی ہے, یہ لوگوں کو خدا کی طرف متوجہ کرنے سے ہٹاتی ہے. اسی سے ہمارے ہاں یہ ایک روایت بنی کہ مرد عام طور پر نماز پڑھاتے ہیں, یہ روایت بنی کہ عورتیں پیچھے صف بناتی ہیں تاکہ ان میں کم سے کم اختلاط کے مواقع پیدا ہوں. لیکن جہاں یہ موضوع نہیں ہوتا, مثلا حرم میں, مسجد نبوی میں, تو وہاں پر ساتھ کھڑی ہو جاتی تھی. آپ دیکھیں بعد میں جب روایات زیر بحث آئیں گی کہ کیسے خواتین جمعے کے موقع کے اوپر ساتھ والے مردوں سے سوال کر رہی ہیں کہ حضور کی فرمان بات سمجھ میں نہیں ہے, ذرا بتا دینا. تو وہ آواز جو نماز کے اندر بھی سبحان اللہ نہیں نکلنی چاہیے, وہ یہاں کیسے نکل آئی؟ ہر چیز کو اس کی جگہ پر رکھ کر دیکھیے. اور پھر میں یہ عرض کروں گا کہ روایت یہ بھی ضعیف ہے. یعنی دین کے اسٹرکچر میں جب آپ رکھ کے دیکھتے ہیں چیزوں کو, تو میں بٹھا دوں گا ان کو, بتا بھی دوں گا کہ اس موقع کی بات ہے, یہاں کی بات ہے, لیکن اس کو وہاں تک لے جانا جہاں پر یہ راوی حضرات لے گئے ہیں کہ اس کو غسل جنابت کرنا چاہیے, یہ صاف معلوم ہوتا ہے کہ کسی وائز نے یہ بات کہہ دی ہے, ضعیف روایت ہے, اس کی بھی رسالت مآب صلی اللہ علیہ وسلم کی طرف نسبت نہیں کرنی چاہیے.
ٹھیک, ہم سب یہ اگلی روایت سیدہ عائشہ سے ہے, وہ کہتی ہیں ایک عورت نے پردہ نکال کر رسول اللہ صلی اللہ علیہ وسلم کی طرف اشارہ کیا, اس کے ہاتھ میں آپ کے لیے خط تھا. نبی صلی اللہ علیہ وسلم نے دیکھا تو اپنا ہاتھ کھینچ لیا اور فرمایا मुझे नहीं मालूम कि यह हाथ मर्द का है कि औरत का। उसने कहा यह औरत का हाथ है। इस पर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अगर तू औरत थी तो अपने नाखूनों को मेहंदी लगाकर रंग लेती, पर्दे के पीछे से हाथ नहीं लगाया। ये क्या बात बता रही है रिवायत?
इसको भी जरा थोड़ी देर के लिए अल्फाज से ऊपर कर लीजिए तो रिसालत बाप सल्लल्लाहु अलैहि वसल्लम की जो हैसियत थी, हम बड़ी तफसील से बात कर चुके हैं कि आपकी शख्सियत, आपका घर, आपका ख़ानदान, ये सब के सब मतायन का हदफ बन रहे थे। यानी आपकी अखलाकी शख्सियत को भी मौजू बना लिया गया। कुरान मजीद कितनी सख्ती के साथ, जैसे मैंने आपको बताया है सूरह अहज़ाब में, वो तस्वीर खींच रहा है कि खुदा के पैगम्बर के साथ क्या अज़ियत देने का मामला हो रहा है। उसमें हुजूर ने इससे हमेशा एहतियात की कि आप ख्वातीन के साथ मुसाफा ना करें, खास तौर पर बैत के मौके के ऊपर। यानी बैत के मौके ऊपर चंद सेकंड के लिए कहिए या एक डेढ़ मिनट के लिए कहिए, हाथ में हाथ लिया जाएगा ना, इससे कोई स्कैंडल बना दे। आप जानते हैं कि एक पैगंबर की हैसियत में फिर आप क्या वजाहतें पेश करते रहेंगे। तो ये रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने इसमें एहतियात की और ये फरमाया अना ला उसाफिर निसा। तो मैं इसको भी उस जगह पर रख दूंगा, लेकिन फिर अर्ज करता हूँ कि रवायत ज़ईफ़ है। तो यानी इसकी निस्बत नहीं होनी चाहिए हुजूर की तरफ। ताहम हर चीज का एक मौका और महल है जिसमें बताया जा सकता है। बैसियत मजमू ये समझ लीजिए कि रवायात ये हैसियत ही नहीं रखती कि वो किसी चीज को उसूली तौर पर बयान करें, इसलिए कि वहां ना सियाक मालूम होता है, ना सबाक मालूम होता है, ना मौका और महल मालूम होता है। एक शख्स अपने जौक के लिहाज से एक वाक्य को देखता है, एक बात सुनता है, बयान कर देता है। जरूरी है कि उसको कुरान मजीद के तय करदा या सुन्नत के तय करदा फ्रेम के अंदर लाया जाए। तो वहां पर उसकी तौजीह करेंगे, समझने की कोशिश करेंगे, लेकिन ये जिम्मेदारी भी उस वक्त अंजाम देंगे जब वो सनद के लिहाज से काबिले कबूल होगी। तो ये जितनी रवायात आपने पढ़ी हैं सब की सब सनद के लिहाज से ज़ईफ़ है।
ठीक, हम सभी आखिरी रवायत भी समझा दें, क्योंकि इसमें जो बज़ाहिर मज़मून है वो तो यही लग रहा है कि अल्लाह मियाँ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ुबानी यही कहलवाना चाह रहे हैं कि चेहरों को छुपाया जाए। ये रवायत है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो मुसलमान किसी औरत के महासिन को पहली मरतबा देख कर अपनी नज़र झुका लेता है तो इसके बदले में अल्लाह उसकी इबादत में हलावत पैदा कर देता है। गोया अब अल्लाह मियाँ अगर रोक रहे हैं मुझे किसी औरत को देखने से, तो फिर औरत के लिए तो यही सबक है कि वो ना दिखाए मुझे।
ये तो गज़े बसर से मुतल्लक मज़मून है। यहाँ पर भी रवायत पर तबसरे से पहले इसको आप कुरान मजीद की जब सूरह नूर पर हम जाएंगे, यानी ये सारी बहस आपकी जब मुकम्मल हो जाएगी, हमने इसको मुकदम कर लिया। इस सारी बहस को क्यों मुकदम किया? इसलिए कि सूरह नूर की वजाहत जब भी मैंने की है तो फौरी तौर पर लोग कहते हैं कि देखिए ये क्या बात बयान कर रहे हैं, अहज़ाब में तो ये बयान हुआ है। तो इस वजह से हमने जिस जगह हकीकत में पर्दा बयान ही नहीं हुआ उसको पहले मौजू बना लिया। तो गज़े बसर क्या चीज़ है, निगाहें कैसे झुकानी है, निगाह पड़ जाए तो उसके बारे में क्या अहकाम है, इनको हम तफसील से वहाँ ज़ेरे बहस ले आएंगे और वहाँ आप समझ लेंगे कि इस मज़मून को भी ठीक जगह पर रखा जा सकता है, लेकिन रवायत ये भी ज़ईफ़ है।
ठीक ठीक, हम सब
चल इस वजह से ये जितना भी ज़ईफ़ रवायतों का इस मामले में शियु हुआ है, इसकी वजह से लोगों ने अलग अलग हर रवायत से एक मतलब अक्स कर लिए। तो पहली चीज़ ये करनी चाहिए कि जब आपके सामने कोई रवायत आए, आप ये देखें कि मुहद्दिसीन के तरीके के मुताबिक क्या ये सही या हसन के मेयार पर पूरी उतरती है। अगर पूरी उतरती है तो ये मतलब नहीं है उसका कि वो रवायत अब काबिले कबूल हो गई, नहीं, काबिले एतना हो गई। यानी हम एक इत्मीनान की जगह पर आ गए, अब हम ये देखेंगे कि क्या उसमें कोई बात कुरान के खिलाफ तो नहीं, उसमें कोई बात सुन्नत के खिलाफ तो नहीं, उसमें कोई बात इल्म व अकल के मुसलमात के खिलाफ तो नहीं। ये जो सब चीज़ें मैंने बयान की हैं ये तमाम जलीलुल कदर मुहद्दिसीन मानते हैं। हम मुसलमानों का पूरा इल्म इसको मानता है कि इसके बगैर रवायत को पेश भी नहीं करना चाहिए। आज के ज़माने में तो ये सूरत हो गई है कि ना लोग देखते हैं रवायत कहाँ है, ना देखते हैं उस पर सनद के लिहाज से क्या तनकीदात हैं। किसी किताब में पढ़ ली, उसके बाद सारी दुनिया में उसका शुरू करना शुरू कर देते हैं। यही वजह है कि मुसलमानों को ये तालीम दी गई कि वो कुरान मजीद के फ्रेम को समझे पहले और उसकी रोशनी में, उसके फोर कॉर्नर्स में रख के रवायात को देखें, फिकी अहकाम को देखें।
ठीक,
ये ज़रूरी है।
अच्छा, हम सब बहुत तफसील से आपने सूरह अहज़ाब के बारे में अपना नुक्ता नज़र बताया, बल्कि हमने उसको पढ़ा पूरी सूरह अहज़ाब के उस मकाम को। सवाल लोग ये पूछते हैं कि ये बात इतनी वाज़े थी तो क़र्न अव्वल के वो सहाबा जिन्होंने लोगों को कुरान पढ़ाया, उससे मुफस्सरीन की एक रिवायत पैदा हुई, یہ صرف اس بات میں آپ منفرد کیوں ہیں؟ یعنی ماضی میں کوئی کیا ایک بھی مفسر ایسا نہیں گزرا، صحابہ کا شاگرد نہیں گزرا جو جن پہ قرآن آ رہا ہے ابتدا میں انہوں نے اس کو ایکسپلین کیا ہو؟ تو یہ جو سورہ احزاب کو خاص کیا جاتا ہے ازواج مطہرات کے ساتھ، تو اس میں کیا کوئی اور بھی عالم کو یہ رائے دیتے ہیں اس طرح سے؟
میں نے، مجھے یاد پڑتا ہے کہ اس بحث کی ابتدا میں یہ عرض کیا تھا کہ میرا نقطہ نظر تو جو کچھ ہے وہ میں نے اپنی کتابوں میں بیان کر دیا ہے، اور سورہ احزاب کی تفسیر میں بھی بیان کر دیا ہے، سورہ نور کی تفسیر میں بھی بیان کر دیا ہے، تفسیر اب ظاہر شائع ہو چکی ہے، میری کتاب میزان میں بھی یہ نقطہ نظر دلائل کے ساتھ بیان ہو گیا ہے۔ میں عام طور پر استدلال کی طرف توجہ دلاتا ہوں، مسلمانوں کو اس جگہ سے نکلنا چاہیے کہ وہ افراد یا شخصیات کے حوالے سے دین کو سمجھیں، یعنی انہیں دیکھنا چاہیے کسی چیز کی دلیل کیا ہے۔ تو عام طور پر میں اس کا ذکر بھی نہیں کرتا، لیکن میں نے توجہ دلائی تھی کہ مولانا عامر گزدر صاحب نے، وہ میرے شاگرد رشید بھی ہیں اور ایک جید عالم ہیں، انہوں نے اس موضوع کے اوپر ایک بہت عمدہ کتاب لکھ دی، یعنی اس سارے مسئلے کا جائزہ لیا ہے، ابھی وہ عربی زبان میں ہے، جن لوگوں کو اس کا شوق ہو وہ پڑھیں اس کو۔ اس میں انہوں نے پوری تاریخ بیان کر دی ہے کہ اہل علم نے اس کو کیسے سمجھا ہے۔ تو اس کا خلاصہ کیا ہے؟ اس کا خلاصہ یہ ہے کہ ایک گروہ، اور وہ بہت قلیل ہے، جو یہ خیال کرتا رہا ہے کہ یہ تمام جتنی ہدایات دی گئی ہیں ازواج مطہرات کو، یہ ان کو ایک مثالی نمونہ قرار دے کر عام عورتوں کے لیے بھی ہیں۔
ٹھیک،
مثلاً آلوسی اس میں شامل ہے، اس میں جساس شامل ہیں، اس میں ابن عربی شامل ہیں، اس میں کرت بھی شامل ہیں۔ تو یہ جلیل القدر علماء ہیں جو یہ زاویہ نظر رکھتے ہیں۔ دور حاضر میں صرف مولانا مودودی ہیں جنہوں نے اس رائے کو اختیار کیا۔ ان کے مقابل میں ایک بہت بڑی تعداد ہے ان اہل علم کی جو بالکل وہی رائے رکھتے ہیں جو میں نے آپ کے سامنے بیان کی، یعنی تفصیل میں، استدلال میں، چیزوں کو سمجھنے میں تو فرق ہو سکتا ہے، لیکن یہ بات کہ یہ تمام ہدایات ازواج مطہرات کے ساتھ خاص ہیں، اس کو بیان کیا ہے اہل علم نے۔ امام احمد کی یہی رائے ہے، امام ابو داؤد کی یہی رائے ہے، ابن قتیبہ کی یہی رائے ہے، قاضی ایاز کی یہی رائے ہے، محلب کی یہی رائے ہے، ابن بطال کی یہی رائے ہے، قلبی کی یہی رائے ہے۔ یہ ہمارے متقدمین ہیں، یہ اسی دور کے بڑے بڑے فقہا علماء ہیں، تو ان کی ہمیشہ سے یہ رائے رہی ہے۔ موجودہ دور میں آ کر جیسے مولانا سید ابو الاعلیٰ صاحب مودودی نے ان چار بڑے اکابر کی رائے کو قبول کیا، اسی طریقے سے اہل علم کا ایک بڑا گروہ عالم عرب میں پیدا ہوا ہے، جیسے مثال کے طور پر مفتی محمد عبدو ہیں، جیسے کہ مثال کے طور پر رشید رضا ہیں، جیسے محمد سائس ہیں، جیسے عبد الحلیم ہیں، تو بہت سے ایسے جلیل القدر اہل علم پیدا ہوئے جنہوں نے یہاں تک کہہ دیا کہ ان کو عام عورتوں سے متعلق کرنا ناجائز ہے۔
اچھا،
تو اس وجہ سے میں اس میں متفرد نہیں ہوں۔ تاہم اگر آپ میری تفسیر کا مطالعہ کریں گے تو آپ کو یہ اندازہ ہو جائے گا کہ جس طریقے سے اس پوری سورہ کو میرے جلیل القدر استاذ امام امین احسن اصلاحی نے سمجھا تھا، اس کو میں نے کس پریسیجن تک پہنچایا ہے، اور اس میں جو استدلال کے بعض مواقع ہیں اس میں کیا نئی جہتیں ہیں جن کو متعلق کر دیا ہے، یا کہاں کہاں وہ اسٹریسز واضح کر دیے ہیں کہ جو قرآن مجید میں واضح نہ ہونے کی وجہ سے استدلال میں کمزوری تھی۔ یعنی یہ چیز جو ہے اس کو تو آپ میرے کنٹریبیوشن میں رکھ سکتے ہیں، لیکن یہ بات کہ یہ آیات ازواج مطہرات کے ساتھ خاص ہیں، یہ احکام انہی کو دیے گئے تھے، ان احکام کا عام عورتوں سے کوئی تعلق نہیں ہے، اس کو جلیل القدر اہل علم مانتے رہے ہیں۔ ہمارے ہاں چونکہ کسی ایک رائے کا شیو ہو جاتا ہے تو ہم خیال کرتے ہیں کہ ساری دنیا کے اہل علم یہی مانتے رہے ہوں گے۔
جی،
یہ رائے اہل علم کے ہاں موجود رہی ہے، اس پر بات ہوتی رہی ہے، بلکہ میں نے توجہ دلائی تھی کہ آپ شاہ عبد القادر کے ترجمے کا دو لفظوں کا حاشیہ پڑھ لیجئے، انہوں نے بھی واضح طریقے سے اس کو اسی طرح سے بیان کیا۔ یہ ازواج مطہرات کو دیے گئے احکام ہیں۔ آج کل کے زمانے میں بھی ایسے اہل علم، یعنی پچھلی ایک صدی میں پیدا ہوئے ہیں، جنہوں نے ان کو اسی زاویے سے دیکھا ہے، ایسے ہی سمجھا ہے، اور یہاں تک بات کہہ دی ہے کہ ان کو عام عورتوں سے متعلق کرنا یہ غلط ہوگا، کیونکہ اس طرح آپ اصل میں دین میں ایک بدعت کا اضافہ کر رہے ہوں گے، یہ آپ کو نہیں کرنا چاہیے۔
ٹھیک، اچھا، ہم سب بات سمجھ میں آتی ہے یہ آپ کی۔ اب کچھ سوالات جو پچھلی حجاب کی گفتگو میں سورہ احزاب کے متعلق جو آپ نے باتیں کی ہیں، کامن مین سوالات ہیں، اجازت ہیں
اس میں اگر مجھے آپ تھوڑی سی اجازت دیں؟
جی جی،
تو جو عام سوالات ہیں ان کو لینے سے پہلے میں اپنے ڈسکورس کے حوالے سے
جی
دو باتیں کہنا چاہتا ہوں۔ ایک بات جو، یا میرا سوال ہے،
اچھا
آپ نے بہت سے سوالات کیے، میرا سوال ہے، आप जानते हैं कि मेरे डिस्कोर्स में जैसे मैंने पूरे दीन को समझा है, इसकी बड़ी अहमियत है कि आप जब भी दीन में किसी हुक्म को मुतय्यन कर लें, खा कुरान से करें खा सुन्नत से करें, तो आप उसका रिलेशन बताएं तहारत और तज़किये से, इसलिए कि वो दीन का मकसूद है। तो यहाँ ये सवाल किया जा सकता है कि जो हिदायत की गई हैं, जब वो एक मखसूस सूरत हाल में, जैसे कि स्कैंडल बनाने वाले अजियत देने वालों ने एक माहौल पैदा कर दिया, तो अजवाज मुतहरात से कहा गया कि अब घरों में रहें, आप ये मामलात ऐसे करें ऐसे करें, तो इसमें वो पहलू किधर चला गया जो दीनी हिदायत का ज़रवाए सनाम है। दीनी हिदायत उसी की तरफ जाती हैं, दीनी हिदायत में उसको मकसद की हैसियत हासिल है, यानी हर हुक्म ये तकाजा करता है कि आप उसको उससे रिलेट करें। आपको याद होगा कि मैंने ये तनकीद की थी कि जो मूछों को पस्त रखने का हुक्म है वो मकसद से रिलेट होता है,
दाढ़ी बढ़ाने।
हुजूर ने बयान भी उसको इसी तरह किया है, अलग से उसकी तलकीन भी इसी उसूल पर की है। वो तहारत बदन के अहकाम में जाता है लेकिन दाढ़ी का मामला वहां नहीं जाता। तो इसका मतलब यह है कि जब भी हम दीन पर बात करेंगे तो चूंकि कुरान ने यह वाजे कर दिया है कि दीन की तमाम हिदायात का मकसद अव्वल क्या है या हकीकी मकसद क्या है या वो हदफ क्या है जिसको सामने रख के, तो वो तहारत और तज़किया है। तो मैं ये चाहता हूं कि मैं इस पहलू का रिलेशन समझा दूं।
जी जरूर।
ये बात यह है कि मैं एक आम आदमी की हैसियत से या कोई खातून है, उसको आप तहारत और तज़किया के अहकाम देते हैं। तहारत और तज़किया या बातिन का होगा या जाहिर का होगा, या खुरोनोश का होगा या अखलाक का होगा। तो तहारत और तज़किया की यह है कि वो इब्तदाई शक्ल, मेरे अहवाल से बाज और चीज़ें मेरे लिए अहम हो जाती हैं। अब मैं ये अर्ज करता हूँ आप सबके, ज़रा अजवाज मुताहरात के मामले को देखिए, यानी उनके बारे में कुरान मजीद हमें यह बता, इस खास सूरत हाल में मुसलमानों की माएँ करार दे दिया गया। किसी खातून को माँ करार देना, ये खुदा के बनाए हुए खिलकत के उसूल के ऊपर तो हर एक की समझ में आ जाता है।
ठीक।
और माँ के मामले में हमारे जज्बात पाकीज़ा रहने चाहिए या पाकीज़ा रहते हैं, इसकी बुनियादें फितरत के अंदर मौजूद हैं। किसी खातून को हुक्मी तौर पर कहना कि माँ मान लो,
ये तो मुमकिन नहीं,
यानी ये एक अकली मुकदमा है। अच्छा, इस सूरत हाल में माँ की तरह बिहेव करना, यानी आप यहां इंसान के इंसानी सत्ता से ऊपर मुतालबा कर रहे हैं।
जी बिल्कुल।
यानी माँ माँ की तरह बिहेव करती है,
समझ में आता है,
बिल्कुल ठीक है, समझ में आता है। बेटे अपनी हकीकी माँ के साथ माँ समझकर बिहेव करते हैं, समझ में आती है बात। लेकिन अजवाज मुतहरात से क्या तकाजा किया जा रहा है कि तुम माँ बनकर रहो, छोटी उम्र है बड़ी उम्र है जैसी भी है, यानी वो जलील कदर ख्वातीन, उनसे एक तकाजा क्या किया जा रहा है, जैसे वहां देखें कि अगर तुम हुजूर का इंतखाब करती हो गलती करोगे तो दोहरी सजा, अच्छाई का रवैया इख्तियार करोगे दोहरी सजा। यहां एक जिम्मेदारी बड़ी मुख्तलिफ डाली जा रही है, तुम मां नहीं हो लेकिन तुम्हें अपने एहसासात में वो पाकिजगी पैदा करनी है दूसरों के बारे में। भाई आम हालात में आपकी नजर बहक गई, आपके यहां कोई छोटी मोटी चीज हो गई, आपने इस्तगफार का कलमा पढ़ लिया, उनसे तकाजा किया जा रहा है कि तुम्हें अब अपने बच्चों के लिए, ये सारी उम्मत ये सारे सहाबा तुम्हारे बच्चे हैं, मां बन के रहना है। इसके लिए तहारत कल्ब चाहिए, ये वो तहारत है, यानी माँ के दर्जे की तहारत। ये बात समझ में आ गई?
बिल्कुल बिल्कुल।
तो ये अहकाम इस पहलू से तहारत के उस नुक्ता नजर को वाजे करते हैं। अच्छा, इसी को उलट दीजिए, जो बच्चे हैं मस्जिद में बैठे हुए हैं, बच्चे हैं ना उनके, यानी हम सब हमारी माएँ हैं, तो जो बच्चे हैं उनको भी उन्हें माँ समझना है, तो उनके कुलूब की तहारत भी उसी दर्जे में चाहिए। यानी अपनी माँ के लिए जो तहारत चाहिए थी वो तो खुदा ने तुम्हारे अंदर वदियत की थी, अब खुदा इनको माएँ करार दे रहा है, तो इसलिए इन्हीं आयात में देखिए इसको वाजे किया कुरान मजीद में, जब ये कहा ना कि तुम पर्दे के पीछे से चीज मांगा करो, तो सवाल पैदा होता है कि इतनी भी क्या मुसीबत आ गई, ये कोई चीज मांगनी है तो हमने वहां से जाके पानी का घड़ा था
ले लिया,
तो वहां क्या कहा, ज़ालिकुम अतहरु लिकुलूबिकुम व कुलूबिहिन्ना, यानी जो ये खास सूरत हाल पैदा हुई है इसके अंदर इस दर्जे में जाकर एहतियात करना तुम्हारा भी और उनका भी, दोनों की तहारत कल्ब के लिए जरूरी है।
सुभानअल्लाह।
तो एक तो ये पहलू मैं चाहता था कि मेरे डिस्कोर्स के अंदर इसको रख के देख लें। दूसरी ये है कि जहाँ ये सारी हिदायात ख़त्म हुई हैं वहाँ एक आयत आई है जहाँ पर कहा है ना कि ये एक चादर ले लिया करें और बाहर जाएं अंदेशे की जगहों पर ताकि पहचानी जाएं, दूसरी औरतों से अलग इनकी शनाख्त कायम हो और कोई इनको अजियत न दे। उसमें आता है कान अल्लाह गफूर रहीम, यानी अल्लाह बख्शने वाला है। तो ये सवाल पैदा होता है कि जब कभी भी एहतियात के तौर पर, मसलन मैं फिर मिसाल दूंगा, कोरोना के मामले में जो हिदायत इस वक्त जारी की जा रही हैं, हुकूमत करें, डॉक्टर करें, कोई भी करें, ये इंसानों की हिदायत है। मैं इनकी खिलाफवर्जी किसी वक्त छोटी मोटी अगर करता हूँ तो उसी वक्त खुदा का गुनाहगार होऊंगा जब खुदा के किसी हुक्म की खिलाफवर्जी होगी उस मामले में। मसलन ये कि जान की हिफाजत ज़रूरी है तो ये इलाही हुक्म है। इसी तरह जब अल्लाह ताला कोई एहतियाती तदाबीर बताएंगे और वो उनका हुक्म बन जाएंगी तो इसमें अगर कोई कोताही या गलती हो गई तो ये उसकी बशारत दी गई।
अच्छा,
कि अल्लाह ताला माफ़ करने वाला है, बख्शने वाला है। मतलब अब जो हिदायत दी गई हैं, एक तरफ तो वो मुनाफिकीन हैं जो अजियत पहुंचाने के लिए सब बस्ता बैठे हुए हैं, और दूसरी तरफ तुम पर जो पाबंदियां लगाई गई हैं, ये पाबंदियां हैं तो एहतियाती नौइयत की, लेकिन अब अल्लाह ने लगा दी हैं। अल्लाह ने लगा दी है तो इसमें कोताही भी नहीं होनी चाहिए, क्योंकि जायद पाबंदियों में इसका पूरा इम्कान होता है कि ये हो जाए। तो ये दो बातें मैं इसलिए वाजह करना चाहता था ताकि ये बहस पाए तकमील को पहुंच जाए कि ये तहारत ही है, लेकिन ये वो तहारत नहीं है जो मुझसे आपसे हर वक्त मतलूब है। ये एक बिल्कुल जायद सूरत हाल पैदा हो गई है जिसमें अल्लाह ताला ने फिर ये अहकाम भी दिए और ये भी उसी तरीके से जो दीन का मकसद है युज़क्कीहिम तज़किया, उससे रिलेट होते हैं पूरी तरह।
बिल्कुल ठीक है, हम सब बहुत ही आपने एक अहम नुक्ते की तरफ इस तवज्जो दिलाई। सवाल आया है जी कि सूरह अहज़ाब की आयत 59 जिसको हमने बहुत दफ़ा पढ़ा भी है, मेरी ख्वाहिश होगी अगर आप खोल लें तर्जुमा आयत 59 में तो उसमें ज़्यादा आसानी होगी। जो बात उन्होंने आपकी कोट की है वो ये कि आपने ये लिखा है कि अंदेशे की जगह पर, ये जब वो हुक्म दिया गया है कि तुम ये, तो ये आयत में कहाँ लिखा हुआ है अंदेशे की जगह पर जो आपने तर्जुमे में लिख दिया?
ये बड़ी अजीब व गरीब बात है, पढ़िए आगे। आई यूरफना फला यू जैन
जी,
तो ये क्या जगह है जहाँ पे अजियत दी जाती है? आपके घर में
खतरा होता है,
आपके बेडरूम में कहाँ बताइए
खतरा हो?
तो इस वजह से पास कुरान मजीद के उसलूब को अंदर उतर के समझा जाता है। ये अंदेशे की जगह है जहाँ अजियत का अंदेशा है, जहाँ वो मुनाफिकीन फायदा उठा सकते हैं, तो ये उस पहलू को नुमाया किया है। देखिए इसमें यह भी नहीं लिखा हुआ कि बाहर जाते हुए, नहीं लिखा हुआ तो सारे मुसलमानों ने क्या समझा इसे, वो बाहर कहाँ समझा है? यहाँ समझा कि असल में चूंकि जलबाब कहा गया है तो जलबाब घरों में तो नहीं ली जाती ना। तो मैं ये बात कि ये अंदेशे की जगहों पर जाते वक्त है फला यूज़ैन से, इसी पर तो सारी गुफ्तगू की है कि ये सारा हुक्म ही असल में पर्दे का हुक्म नहीं है, इफ़्फ़त और हया का हुक्म नहीं है, बल्कि ये उन अज़वाज मुतहरात को, मुसलमान ख्वातीन को, उन पाक दामन ख्वातीन को लोगों की और अजियत देने वाले लोगों की अजियत से बचाने के लिए शनाख्त कायम करने का हुक्म है। तो अजियत देना, शनाख्त कायम करके बाहर निकलना, ये अंदेशे की जगहों पर नहीं होगा तो, और आपके ख्याल के मुताबिक आपके घर की दावत में होगा। तो वो चीज़ जो अल्फाज से टपकी पड़ रही है, समझाने के लिए उसको एक मुफस्सिर, एक मुतरजिम अल्फाज में बयान कर देता है ताकि लोग मतवज्जे हों। यही गलती हमारे यहाँ होती है कि कुरान मजीद के अंदर जो मुजमरात होते हैं, कभी नज़म के, कभी तालीफ के, कभी जुमले के दरोबस्त के, उसको हम जब बयान नहीं करते तो एक ऐसा तर्जुमा सामने आता है कि लोगों के अंदर ये ख्याल पैदा होता है कि ये तो समझ में नहीं आ रहा। तो आपको ये निकालना चाहिए, ये कुरान मजीद बिल्कुल यूं समझिए, मैं महज समझाने के लिए कह रहा हूँ, जैसे एक आला दर्जे के शेर को आप तर्जुमा करें, तो तर्जुमा करते वक्त अगर आप बिल्कुल अल्फाज के नीचे अल्फाज रखते हैं तो शेर समझ में नहीं आएगा। यानी उसमें बहुत सी चीज़ें इशारात की जुबान में बयान हुई होती हैं, उनको खोल देना चाहिए।
ठीक हम सब, अगला सवाल, अभी आपने पिछली अपनी जो दो वजाहतें पेश की उनमें इसको आपने बताया भी, लेकिन इसको थोड़ा मजीद फोकस करके हम समझते हैं, वो ये कि जब ये कहा गया कि वो पहचानी जाए, उन्होंने अजियत ने दी और उसके बाद कहा गया वकान अल्लाह गफूर रहीमा, तो अगर ये मोमिनात और ये बेचारी ख्वातीन जिनको रेप का शिकार होने का अंदेशा है, जिनको करेक्टर असैसिनेशन, स्कैंडलाइजेशन हो रही है, सब कुछ, तो वो तो मजलूम है, तो इस मजलूमियत के बाद तो होना चाहिए था कि तुम्हें हम ये हिदायत कर रहे हैं, वक्ती नौइयत की है और कोई मसला नहीं है अगर कोई आगे पीछे बात हो जाए, लेकिन यहाँ तो जो आगे बात की गई वो मगफरत की खुशखबरी सुना दी गई, इन दो बातों का क्या रब्त
है? यही तो कहा गया जो आपने बयान किया कि तुम लोगों का तो कोई इस मामले में दखल ही नहीं था, फजा पैदा कर दी गई, हालात ऐसे नाजुक हो गए, इसमें अल्लाह ताला ये जायद हिदायत ہدایات دے رہے ہیں، ان ہدایات پر اللہ کی ہدایت سمجھ کے عمل کرو، اگر اس میں کوئی کوتاہی ہو گئی، ہو سکتا ہے نا، یعنی آپ ایک تمام لوگوں کو ہدایات دے رہے ہیں، کہیں گھر بیٹھنے میں کوتاہی ہو گئی، کہیں کوئی سامان پکڑانے میں کوتاہی ہو گئی، کہیں نکلنے میں ہو گئی، تو کہیں بھی اگر ایسی کوئی چیز ہو جائے گی تو اللہ مغفرت فرمانے والا ہے، یہ تو بڑی بشارت ہے اور دینی چاہیے. جب آپ زائد پابندیاں لگاتے ہیں، آپ غور کیجئے، یہ ایسے ہی ہے کہ جیسے یہ کہا جا رہا ہے کہ بھائی دین کا تقاضا بھی یہ ہے، اخلاق کا تقاضا بھی یہ ہے، شریعت کا تقاضا بھی یہ ہے کہ آپ باہر نہ نکلیے. تو ان ہدایات پر دیانتداری کے ساتھ عمل کریں، اس لیے بڑی وبا پھیلی ہوئی ہے، لوگوں کے لیے بڑا خطرہ ہے. تاہم کسی نہ کسی جگہ آپ کو نکلنا ہی ہوگا کسی ضرورت کے لیے، تو اس میں اگر کوئی کوتاہی ہو گئی تو اللہ بخشنے والا ہے. اس اسلوب کی بات ہے،
یعنی ان کا اصل میں نکلنا دین کے پورے مشن کو خطرے میں ڈال سکتا تھا نا، تو اس میں یہ سیکریفائس کر رہے ہیں.
یعنی دونوں پہلو ہیں، ایک یہ کہ وہ سیکریفائس کر رہی ہیں، اور دوسرے یہ کہ اب احکام اللہ نے دے دیے. تو دونوں پہلوؤں سے، یعنی ایک بندہ مومن، آپ سوچئے کہ اس وقت جو ہدایات ہمیں دی جا رہی ہیں گھروں میں بیٹھنے کے بارے میں، وہ عام انسانوں کی دی ہوئی ہیں نا. اگر یہ ہدایات اللہ کی طرف سے اتر رہی ہوں، اس وقت قرآن نازل ہو رہا ہو، وبا پھیل گئی، تو ہدایات اللہ کی طرف سے ہوں، تو پھر تو یہ آیت آنی چاہیے کہ میرے بندو، اس وقت تمہیں عام فطرت کے تقاضوں سے بالکل الگ ہو کے گھروں میں بٹھایا جا رہا ہے، تو اس میں اگر کوئی کوتاہی ہو گئی تو اللہ بخشنے والا ہے.
ٹھیک. اچھا ہم سب، یہ اگلا سوال ہے، یہ کہتے ہیں کہ اگر سورہ احزاب میں حجاب اصل موضوع نہیں تھا تو عورتوں کو نشانی ہی کوئی قائم کرنی تھی تو ٹوپیاں پہنانے کا کیوں نہیں کہہ دیا گیا؟
نشانی وہی قائم کرنی چاہیے جو کسی کی فطرت کے تقاضوں کے مطابق ہو، یعنی تاکہ اس کو کوئی کارٹون نہ بنا دیں آپ. خواتین اس زمانے میں جلباب لیتی تھیں، اب بھی لیتی رہی ہیں. ہمارے یہاں دیہات تک میں ایک بڑی چادر سی لے لیتی تھی خواتین، تو یہ تاکید کر دی گئی کہ چادر تم لے گئے، عام معمولہ کبھی نہیں بھی نکلتی، اب ذرا اس کا اہتمام کر لینا تاکہ یہ تمہاری شناخت بن جائے. تو میرے نزدیک تو یہی کرنا چاہیے تھا، یعنی کیا ان کو ٹوپیاں پہنا کے امامے بندھوا کے باہر نکالا جاتا؟ یہ کیا ذوق ہے چیزوں کو دیکھنے کا.
ٹھیک. یہ ہم سب اگلا سوال ہے کہ یہ کہتے ہیں کہ آج کل ہم یہ دیکھتے ہیں کہ نوجوان بچیاں جب باہر نکلتی ہیں تو نوجوان مرد ان کو دیکھتے بھی ہیں، ان کی خواہش ہوتی ہے کہ ان کے قریب بھی ہوں، کوئی نمبر ومبر بھی ان سے لے لیں، تو آج کل تو یہ نارمل روٹین ہے. تو اس صورتحال میں مسلمان بچیوں کو ہمیں پابند نہیں کرنا چاہیے کہ یہ اباش لڑکے نمبر ومبر لیں گے اور پھر بعد میں تنگ کریں گے، تو ابھی سے تم اپنے آپ کو وہی جلباب والی ہدایت اپنا لو.
اس میں بھی ایڈ کرتا ہوں کہ کامنٹس میں بہت یہ فریکوینٹلی جو گیون ایک سٹانس ہے وہ یہی ہے، ٹھیک ہے مان لیا احتیاطی تدابیر کی، بار بار یہی بات آ رہی ہے، خاص طور مردوں کی طرف سے ان کو بہت
تشویش ہو گئی ہے.
تو کہتے ہیں کہ جی آج کل ہماری مائیں بہنیں بیٹیاں باہر نکلتی ہیں، معاشرہ بہت خراب ہے، تو وہی احتیاطی تدابیر جو ہیں وہ آج لاگو ہوتی ہیں.
کہ یہ میں نے تو عرض کر دیا تھا کہ اگر تو صورتحال واقعی وہی بن گئی ہے، یعنی ہر گھرانہ اس کا ہدف بن گیا ہے، ایک پورے کے پورے گروہ ان کو اسکینڈلائز کرنے کے لیے تیار ہیں، نکلنے کے لیے بھی رفع حاجت تک کے لیے صبح اور شام جانا ہے، اگر تو یہ صورتحال واقعی پیدا ہو گئی اور آپ دیانتداری سے یہ محسوس کرتے ہیں، تو ادراہ کرم فوری طور پر ان ہدایات کا اطلاق کر دیں. ایسا نہیں ہے، جو عمومی زندگی ہے اسی کے لحاظ سے مسائل ہیں، ان تمام مسائل کو سامنے رکھ کر جو عام زندگی میں پیش آتے ہیں، اللہ تعالیٰ نے عام عورتوں کو سورہ نور میں ہدایات دی ہیں، ان پر ہم جائیں گے اور پھر آپ سے عرض کروں گا کہ وہاں کوئی کمی چھوڑی نہیں اللہ تعالیٰ، یعنی وہ ساری چیزیں وہاں اللہ نے خود بیان کر دی ہیں. ایک بالکل واضح فرق کیا ہے، آپ دیکھیں گے وہاں اسلوب ہی بالکل الگ ہے. یہاں ازواج مطہرات، یا نسان نبی، تم عام عورتوں کی طرح نہیں ہو، یہاں صورتحال الگ ہے، ذرا وہاں جائیے اور پھر دیکھیے. تو گویا صورتحال کیا ہے کہ احزاب اس وقت کی صورتحال کے بارے میں ہدایات دے رہی ہے، اور نور قیامت تک کے لیے مردوں اور عورتوں کے اختلاط کے آداب بتا رہی ہے. تو اس کو دیکھیں گے، اس پر ابھی ہم نے گفتگو کرنی ہے. احزاب سے نکلیں گے تو وہاں جائیں گے، اور پھر آپ دیکھیے گا کہ کیا وہ ساری ہدایات جو اللہ تعالیٰ نے دی ہیں، ان کا اگر ہم زندگی میں لحاظ کریں، مرد بھی کریں عورتیں بھی کریں، تو پھر یہ ضرورت رہ جاتی ہے، باقی رہ جائے گی تو گفتگو کر لیں گے اس کے اوپر. لیکن اصولی بات عرض کر دوں کہ کسی چیز کو دین بنانے کے لیے تو دین سے استدلال کرنا پڑے گا. اگر آپ اپنے طور پر کوئی احتیاط کرنا چاہتے ہیں، تو میں نے پھر مثال دی تھی کہ اس وقت ساری دنیا کو اپنے گھر میں بٹھا دیا، کون اعتراض کر رہا ہے؟ بھائی موت سر پر منڈلا رہی ہے تو بیٹھ گئے ہیں نا، مسجدیں بھی بند کر دی ہیں، حرمین بھی بند کر دیے ہیں. تو ایمرجنسی کے احکام کا اطلاق عام حالات پر نہیں کیا کرتے، यानी एक जंग छिड़ गई है, उस जंग के दौरान में कर्फ्यू लग गया, आपने राशनिंग कर दी, आप कहते हैं कि देखिए ना हर वक्त कुछ ना कुछ तो मुसीबत पड़ी रहती है ना, चले आप तो दुश्मन हमला अवर हुआ हुआ है, कहीं ना कहीं से तो कुछ हो ही जाएगा, तो जंग के अहकाम में कैसा अमनो अमान था, तो इनको अमूमी अहकाम ना बना दें। कोरोना वायरस के ज़माने में, अब देखें मैं इसके फ़ायद बयान करता हूँ, जालंधर से और अमृतसर से और सियालकोट से पहाड़ नजर आने लग गए, अच्छा ओजोन की फिजा बहुत बेहतर हो गई, ग्लोबल वार्मिंग तक पे असर पड़ना शुरू हो गया है, तो क्या ख्याल है कि लोगों पर मुस्तकिल ये पाबंदियां ना लगा दी जाए। तो एक चीज वो होती है जो इमरजेंसी में आप कर सकते हैं, एक चीज वो है जो अमूमी हालात में करते हैं, तो अमूमी हालात के अहकाम सूरह नूर में बयान हुए,
ठीक
हो गए। ये तो यानी यही तो मैंने अर्ज कर दिया है कि इसका ताल्लुक तो उस वक्त की ऐसी नाजुक सूरत हाल से है कि छोटा सा गांव है, चंद हजार की आबादी है, खुदा का पैगंबर दरमियान में मौजूद है, उसकी शख्सियत, उसकी दावत, उसका मिशन सब खतरे में डाला जा रहा है, उसमें बिल्कुल इमरजेंसी की सूरत हाल पैदा हो गई है।
आज भी छोटे लेवल पे हम ये इत्तला फितरी तौर पे भी करते रहते हैं,
रोज करते हैं, मैंने तो बारह मिसाल दी,
बड़े पेशावर में हो तो उनकी फर्क किस,
बारह मैंने आपसे अर्ज किया है कि हम कबायली इलाके में जाते हैं सैरो तफरी के लिए, नहीं दस और एहतियातें करते हैं, मर्द भी करते हैं, हम आम हालात में असलिया लेके नहीं चल रहे होते, लेकिन अगर पता हो कि लोगों के हाथों में आम तौर पर फलां इलाके में असलिया है और जरा जरा सी बात पर बंदूक चला देते हैं तो आप भी लेके चलेंगे ना, तो इसलिए जो एहतियाती तदाबीर किसी खास सूरत हाल से मुतल्लक होती हैं उसको वैसे ही बयान करें ना, यानी लोगों को इसके अंदर से ये सबक पढ़ाएं कि देखिए रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम या मुसलमान औरतों के मामला जब जेर बहस आ गए तो उस मौके पर अल्लाह ताला ने ये एहतियाती तदाबीर बताई। आपको भी अगर कहीं ऐसी सूरत हाल पेश हो जाए तो अब यहाँ पर एक लफ्ज़ का इजाफा करना पड़ेगा, ये कि आप अपने हालात के लिहाज से एहतियाती तदाबीर करें, सबक ये होगा, यानी यूं नहीं है कि उस वक्त गधे पर सवारी की गई थी तो हम भी करेंगे,
बिल्कुल ठीक,
यानी वहां जंग की गई है तीर तलवार से, अगर हमें भी जंग दरपेश हो जाए तो कैसे करेंगे, वही तीर वही तलवार वही तदबीरें करेंगे, वैसी सबबंदी करेंगे, उसी तरह खड़े कर देंगे और जहाज ऊपर से जाके बमबारी कर देंगे, नहीं अब आप ये कहेंगे कि जंग तो होगी अगर खुदा नखास्ता हो रही है, लेकिन अब मोर्चे बनाए जाएंगे, अब जमीन में जाया जाएगा, अब मिसाइल चलाए जाएंगे, अब ये असलहा बनाया जाएगा, तो यहाँ पर भी इस तरह इस्तदलाल करें कि अगर हमें भी कोई ऐसे हालात दरपेश आएंगे तो इस सूरा ने हमको सबक दिया है कि उसमें कुछ जायद पाबंदियाँ भी कबूल की जाती हैं, लगाई भी जा सकती हैं और उनको शरे सदर से कबूल करना भी चाहिए। मैं फिर मिसाल दूंगा, जैसे इस वक्त कोरोना की वबा फैली है, आप घरों में बिठा रहे हैं, हर माकूल आदमी की समझ में ये बात आ रही है, इसकी तामीम करेंगे तो अहमक नहीं बनेंगे,
बिल्कुल ठीक,
लेकिन अगर कोई और तरह की वबा फैल जाए, मसलन इस वक्त आपने जो पाबंदियां लगाई हैं वो कोरोना के लिहाज से लगाई हैं, जंग में पाबंदियां क्या इसी लिहाज से लगाएंगे, यानी मस्जिद में 3 फुट का फासला फरमाएंगे, वहां पाबंदियां और तरह की लगाएंगे, तो इसलिए सबक ये मिला कि नाजुक हालात में कुछ जायद चीजें करनी पड़ जाया करती हैं, अल्लाह के पैगंबर ने की, अल्लाह ताला ने खुद हिदायत दी, मुसलमान औरतों ने उनको कबूल किया, मर्दों ने उनको कबूल किया, हमें अगर ऐसे कोई हालात कहीं दरपेश होंगे हम इल्म व अकल से उसका जायजा लेंगे और हसब मौका तदबीर करेंगे, ये बात कहनी चाहिए।
अच्छा एक सवाल ये भी पूछा गया है और बिल्कुल अमली नौयत का सवाल है, नजर भी आ रहा है हिंदुस्तान में, हम ये देख रहे हैं कि कुछ इंतहा पसंद हिंदू मुसलमान और उनकी ख्वातीन को निशाना बना रहे हैं, तो वे पूछते हैं कि क्या ऐसे मौके पर, चलें शिनाख्त को ख़त्म करना तो एक अलग बात है, आपने दुपट्टा नहीं लिया लेकिन पहचान में तो आ जाता है कि ये मुसलमान है, तो क्या ऐसे मौके पर हम किसी दूसरे मज़हब की कोई शिनाख्त भी कायम, तिलक लगा लें निकलते हुए सूरह अहज़ाब की रोशनी में, क्या ये भी किया जा सकता है?
हर वो काम आप कर सकते हैं कि जिसका ताल्लुक किसी मजहबी शिनाख्त से नहीं, यानी कितने लोग थे या कितनी ख्वातीन थी जिन्होंने अपनी इज्जत और जान बचाई ये तासुर दे के कि मैं हिंदू मैं सिख हूँ। मैं आपको दसियों कहानियाँ सुना देता हूँ तो ये नौबत भी आ जाती है। आप जाइए कुरान मजीद में, क्या वो रहनुमाई नहीं लेता इस मामले में? यानी आप अंदाज़ा करें कि जिस वक्त रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के दुनिया में होते हुए मक्के में कमज़ोर लोगों को दबाया गया तो अल्लाह ताला ने क्या कहा कि तुम अपनी शनाख्त काफिरों वाली रखो, इकरार भी कर लो, इल्ला मन उकरिहा व कल्बुहु मुतमइन्नुन बिल ईमान, अगर तुम्हारा दिल ईमान पर मुतमिन है तो अल्लाह माफ कर देगा। लोगों ने फायदा नहीं उठाया इस बात से लेकिन अल्लाह ने इजाजत दी, कितनी बड़ी बात है ये। यानी जाहिर है कि वो कुफर का इजहार करेंगे, کوئی پوچھے گا تو کہہ دیں گے کہ ہم ایمان نہیں رکھتے لیکن دل سے مطمئن ہے, تو اللہ تعالیٰ کہتا ہے میں دل کے ایمان کو قبول کر لوں گا. اس سے بھی یہ اندازہ کر لیں کہ انسانی جان کو کیا حیثیت دی ہے دین میں. یعنی دین جہاں دین کا مطالبہ کرے گا جان کا, وہیں جان زیر بحث آتی ہے, ورنہ جان کی حرمت قائم ہے. تو یہ جان ہی ہے نا جس کی حفاظت کے لیے یا اذیت سے بچنے کے لیے اللہ تعالیٰ یہ بات کہہ رہے ہیں. لونڈیوں کے بارے میں دیکھیے, لونڈیاں کاروبار بنی ہوئی تھی, یعنی لوگ ان کو باقاعدہ طریقے سے پیشہ کراتے تھے ان سے. وہاں کیا کہا, یہاں کہا نا وہ قلبو مطمئن بالایمان, اس کا دل ایمان پر مطمئن ہے تو اللہ معاف کر دے گا, قبول کر لے گا اس کے ایمان کو جو دل میں ہے, اگرچہ اظہار اس کے برعکس ہوا ہے, برخلاف ہوا ہے. وہاں کہا ہے بدکاری جیسی چیز, ان اردنا تحسنا, اگر ان کے دل کے اندر پاک دامنی کا ارادہ موجود ہے تو زنا کو معاف کر دے. تو اس سے اللہ تعالیٰ کا مزاج سمجھنا چاہیے کیا ہے, اور وہ کب سمجھ میں آئے گا آپ کی, جب آپ روایات سے اوپر اٹھیں گے, قرآن مجید سے دین کو سمجھیں گے, پھر وہ روشنی لے کے, قرآن سورج کی طرح ہے, وہ روشنی لے کے آئیں گے اور پھر روایات کو پڑھیں گے. تو پھر وہی ہوگا جو میں نے ابھی آپ کو بتایا. آپ 10 روایتیں 15 آپ روایتیں آپ نے پیش کی, میں نے یس کیا پورے دین کے فریم میں آئیے میں سمجھا دیتا ہوں ان کو, اس لیے کہ وہ روشنی موجود ہے جو اللہ تعالیٰ نے دے دی ہے اگرچہ روایتیں ضعیف.
اچھا, ہم سب یہ سوال ہے کہ خواتین یہ کہتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم تو ایک مرد تھے, عورت کی حیثیت میں ہمارے لیے تو جو نمونہ ہے وہ کوئی عورت ہی ہوگی نا, یعنی عورتوں کے معاملات, عورتیں کیسے کرتی ہیں, تو اس میں تو ہم ازواج مطہرات کو دیکھیں گے. چلیں یہ مان لیا کہ یہ معاملہ ان کے ساتھ خاص تھا, تو اب ہم عورتیں کیسے فیصلہ کریں کہ اپنے رول ماڈل کی کون سی چیزیں خاص تھیں, کون سی چیزیں عام تھیں؟
یہ رول ماڈل پردے ہی کو بنا لیا گیا ہے. نماز رول ماڈل نہیں ہے, خدا سے تعلق رول ماڈل نہیں ہے, خدا کے دین کی دعوت رول ماڈل نہیں ہے. ازواج مطہرات نے جس طرح حضور کا ساتھ دیا, یعنی اس کے اندر سے بھی وہ سبق لیں کہ ان کے سامنے ایک طرف دنیا رکھ دی گئی, دنیا کی آزادیاں رکھ دی گئیں, اور ان سے کہا گیا کہ کوئی ناراضی نہیں ہے, یہ نہیں کہ تم کو غلط کام کرنے جاؤ گی, یہ تمہارا چوائس ہے, تم چاہو تو اس کا انتخاب کر لو. تو انہوں نے کس کا انتخاب کیا؟ محمد الرسول اللہ کا انتخاب کیا. تو سبق یہ لیں خواتین ان کے اسوے سے کہ ان کی ترجیح ہر حال میں دین ہوگا, لیکن دین کی وہ باتیں جو دین میں ان کے لیے ہیں. سبق لینے کی چیز یہ ہے, تو اس میں اسوہ بنائیں. اسی طرح جیسے مثلا جنگ احزاب کے موقع کے اوپر رسول اللہ صلی اللہ علیہ وسلم کے بارے میں فرمایا نا کہ جب کلیجے مو کو آ رہے تھے تو جانتے ہو کہ اس وقت پیغمبر کا رویہ کیا تھا؟ لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ. اس دن پیغمبر جس شجاعت کے ساتھ, جس ہمت کے ساتھ, جس استقلال کے ساتھ, جس عزیمت سے میدان میں کھڑے تھے, تمہارے لیے اس میں بہترین نمونہ تھا. اس میں وہی حال ہے کہ لوگ اس آیت کو وہاں سے اٹھاتے ہیں اور پھر پوچھتے ہیں کہ کس کس معاملے میں نمونہ, یا کدو کھانے میں نمونہ. بھائی وہاں پر ایک خاص صورتحال زیر بحث ہے, یعنی جب کبھی خدا کے لیے میدان جنگ میں اتریں تو وہاں پر کیا عظیمت, کیا استقامت, کیا حوصلہ ہونا چاہیے, اس میں حضور نمونہ ہے. تو اس سورہ احزاب میں ازواج مطہرات کس چیز کا نمونہ بن گئی ہیں کہ اگر معاملہ اس چوائس کا آ جائے کہ ایک طرف خدا و خدا کا رسول ہے اور دوسری طرف دنیا ہے, تو ہم بغیر کسی تردد کے خدا کے رسول کا انتخاب کر لیں. یہ نمونہ ہے, تو خدا کہے کہ لوگ اس نمونے کو سمجھ سکیں.
ہم سے بھی سوال ہے کہ حج اور عمرے کے موقع پہ جو دینی روایت جاری کی گئی ہے اس میں تو یہ لازم کر دیا گیا ہے کہ خواتین مسجد حرام میں چہرہ نہیں چھپائیں گی. تو ایک صاحب نے آپ کی تائید میں بات کرتے ہوئے آپ سے یہ وضاحت پوچھی ہے کہ اگر سورہ احزاب کے احکام ابدی ہوتے یا اس کے اندر کوئی ایک پہلو موجود ہوتا تو پھر دین کے جو مستقل بالذاتی حکم ہے اس میں اس کا اہتمام کیا جانا چاہیے تھا نا.
ظاہر بات ہے, یعنی اگر ایک چیز دین میں مطلوب ہے تو سوال یہ ہے کہ وہ ایک عبادت کے موقع پر کیسے اٹھ جائے گی. یعنی جو آداب عام مسجدوں تک میں ملحوظ ہیں وہ سب کے سب وہاں اٹھا لیے گئے. یعنی حرم میں جا کے یہ پابندی بھی نہیں کی گئی کہ صفحے کیسے بنا رہی ہیں, عورتیں بھی طواف کر رہی ہیں, مرد بھی طواف کر رہے ہیں, اور یہ پابندی بھی نہیں, بلکہ پابندی ہے کہ آپ چہرہ نہیں ڈانپیں, پابندی ہے چہرہ نہیں ڈانپیں. آپ اندازہ کریں نا, مردوں کے لیے بھی عورتوں کے لیے بھی. اچھا, مردوں اور عورتوں کے لیے احرام کے لباس میں فرق کیا گیا نا, کیوں کیا گیا؟
ان کی جنسی اعضا.
یعنی ظاہر ہے کہ ایک عورت کا اس طرح کا لباس پہننا جیسا لباس مرد احرام میں باندھتے ہیں موضوع نہیں
جی.
تو اللہ تعالیٰ نے فرق کیا,
بالکل.
تو اچھا اس معاملے میں فرق کر دیتے, کہتے ہیں کہ عورتیں جو ہیں وہ اپنے چہرے کو ڈانپ لیں, اس لیے کہ ان کے لیے تو یہ
بڑی اہم بات ہے.
کچھ بھی نہیں کیا,
ये मर्दों का आज पहले होगा, औरतों का अगले दिन होगा,
अगले दिन होगा, कोई कोई सेग्रीगेशन नहीं की किसी किस्म,
पीछे भी नहीं खड़ी होगी,
यानी जिस चीज की रियायत करनी थी वो कर दी है कि हराम में चादरें दो अनसिली चादरें पहनने के लिए नहीं कहा गया उनको, उनके अंदर जो इफ्फत हया, ये समझिए कि इफ्फत जब मलहूज होती है तो दीन क्या करता है, हया मतलूब होती है तो दीन क्या करता है, तो दीन ठीक जगह से बिहेव कर रहा होता है। हम क्या करते हैं, हम ये करते हैं कि अपने तसव्वुरात, अपने मौतकेदात, अपना कल्चर, और मैं फिर अर्ज कर दूं कि दुनिया के अंदर बड़े बड़े अजीब कल्चरल मामलात रहे हैं औरतों के बारे में, मर्दों के बारे में। मैंने तवज्जो दिलाई थी आपको कि जरा एक नजर पीछे डाल के देखें, ये जो हमारे यहाँ के बड़े लोग रहे हैं उनके यहाँ अशराफिया की तहजीब क्या थी, पालकी से बाहर जो है, यानी पालकी में भी एक ईंट रखनी है या पत्थर रखना है कहीं वजन का अंदाजा ना हो जाए, और वो बेचारी जो खेतों में काम कर रही है, जो आपके घर में काम करने के लिए आ रही है, उसके वजन का अंदाजा कौन करेगा, या उसके बारे में ये बहस होगी कि औरत ही नहीं है। तो इस तरह बहुत सी चीजें कल्चर, बहुत सी चीजें सकाफत, बहुत सी चीजें तारीख का हिस्सा होती हैं, और फिर लोग क्या करते हैं, उनसे जो जहनी तस्वीर बनती है उनको कुरान में पढ़ना शुरू कर देते हैं। इस सूरत हाल को उलट दीजिए, दीन के मामले में हम कुरान से चलेंगे और फिर उसकी रोशनी में रवायत को समझेंगे, उसकी रोशनी में कल्चर को समझेंगे, उसकी रोशनी में तहजीब सकाफत के ऊपर हुक्म लगाएंगे।
ठीक, हम सब सूरह अज़ाब पे हमने बहुत तफसील से बात की, जो एतराज़ात सवालात इस ज़मीन में आए वो रखे आपके सामने, रवायतों पे आपने बहुत तफसील से बात की। बड़ी तादाद ये जानना चाहती है कि मान लिया यहाँ पर हिजाब पर्दा ज़ेर बहस नहीं है, लेकिन फिर भी हिजाब मतलूब तो है, आप ही फरमाते हैं सूरह नूर में ज़ेर बहस आएगा, आपका मुस्तकिल नुक्ता नज़र है उस बारे में। उस पर जाने से पहले चंद मिनट बाकी हैं, मैं ये चाहता हूँ कि पूरी गुफ्तगू का सूरह अज़ाब के हवाले से आपका जो नुक्ता नज़र है उसका एक खुलासा जो है वो आप चंद मिनट,
बहुत सादा अल्फाज में, यानी रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम की हस्ती मौजूद है, आप वहाँ पर दीन की दावत दे रहे हैं, आपके पेश नज़र एक मिशन है, आप खुदा के आखिरी पैगंबर हैं, एक आखिरी पैगंबर की हैसियत से अगर दीन में कोई इल्तबास पैदा हो गया, अगर आपकी शख्सियत मजरूह हो गई, अगर अजवाज मुताहरात के बारे में कोई स्कैंडल बन गया, तो 8-10 साल की मोहलत है, सब कुछ बर्बाद हो जाएगा। इसको सामने रख कर अल्लाह ताला ने मुसलमानों को भी बाज़ चीज़ों का पाबंद किया, अजवाज मुताहरात को भी किया, मुसलमान औरतों को भी बाज़ खसूसी अहकाम दिए, वो मैंने बयान कर दिए कि उस मौके पर क्या हुआ, और फिर उसके बाद ये फरमाया कि ये हिदायत करके हमने ये एहतमाम कर दिया है कि अब ये स्कैंडल बनाने वाले, ये अफवाहें फैलाने वाले, ये झूठ घड़ने वाले, ये बहतान तराजी करने वाले, ये कामयाब नहीं होंगे, ताहम अगर ये इसके बावजूद भी बाज ना आए, लाइल लम यंत है, ये अल्फाज है कुरान के, अगर ये इसके बावजूद बाज ना आए तो फिर हम आपको उकसा देंगे कि आप इनके खिलाफ कार्रवाई करें, ये मदीने से जलावतन कर दिए जाएंगे, और अगर जरूरत महसूस हुई तो युकत्तलु तकतीला, ये इबरतनाक तरीके से कत्ल कर दिए जाएंगे। ये सूरत हाल है, इबरतनाक तरीके से कत्ल कर दिए जाएंगे, जिस फजा में अल्लाह ताला ने अजवाज मुताहरात को भी खसूसी हिदायत दी, उनसे मुतल्लक मुसलमानों को भी खसूसी हिदायत दी, और उनके बारे में ये ऐलान भी किया कि वो मुसलमानों की माएँ हैं, उनके बारे में कोई आदमी अपने दिल में निकाह के अरमान न पाले, और फिर उसके बाद मुसलमान औरतों से भी कहा कि रफ़े हाजत के लिए जाते हुए, दूसरे अंदेशे की जगहों पर जाते हुए अपनी शनाख्त कायम कर लें, ताकि कोई औबाश उनको अजियत ना दे। ये है पूरी की पूरी बात, ना इसका पर्दे से कोई ताल्लुक है, ना हिजाब से कोई ताल्लुक है, ना इफ्फत से कोई ताल्लुक है, तहारत कल्ब से ताल्लुक़ है, वो मैंने बयान कर दिया है इसीलिए कि मेरे डिस्कोर्स में चूंकि उसको हदफ की अजियत हासिल है तो कैसे वो उससे मुतल्लक होता है, और फिर बताया है कि अल्लाह ताला ने भी कैसे उसको मुतल्लक किया है।
ठीक, चंद जुमलों में हम सब बिल्कुल आखिरी बात, कयामत तक के लिए सूरह अहज़ाब की इस हिदायत में मुसलमानों के लिए क्या सबक है?
एक ही, और वही है कि जब अल्लाह अल्लाह के रसूल के दरमियान और दुनिया के दरमियान इंतखाब का मौका आए, तो एक बंदा मोमिन का काम यह है कि वह अल्लाह अल्लाह के रसूल का इंतखाब करे। ये बेहतरीन नमूना हमारे सामने अजवाज मुताहरात ने पेश किया, और ठीक रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम के उस मुतालबे की तस्वीर बन गई जो सब मुसलमानों से आपने किया है कि क्या मैं, यानी हुजूर दीन का मंबा है, तो ये पूछा है कि क्या मैं तुम्हें तुम्हारे माँ बाप आइज़ा अकरबा ज़्यादा अजीज़ हूँ, सैयद उमर से पूछा ना, ये पूरी की पूरी सूरा उसकी तस्वीर है,
सुभान अल्लाह।
यानी अजवाज मुताहरात ने इस तरह से कबूल किया है, और कबूल किया है तो यही असल में वो अहले बैत हैं जिनको बदकिस्मती से लोग फरामोश कर चुके हैं। असल अहले बैत ये अजवाज मुताहरात हैं جن کے لیے اس پوری سورہ میں گفتگو کی گئی,
جنہوں نے قربانی دی دین کے لیے,
جنہوں نے قربانی دی ہے. اور آپ ان سب پہ غور کر کے دیکھ لیں, رسول اللہ کی بیٹیوں کا ذکر عام عورتوں کے ساتھ آیا ہے, ان احکام میں نہیں آیا.
سبحان اللہ.
اصل اہل بیت یہ ہے.
ٹھیک, ہم سب بہت بہت شکریہ آپ کا. ہم نے دو نشستوں میں سورہ احزاب پہ گفتگو کی. عورتوں کا پردہ زیر بحث ہے. کل انشاءاللہ اسی وقت ڈیلس کے وقت کے مطابق 1 بجے ہم اس نشست کو کوشش کریں گے اس موضوع کو سمیٹ دیں, اور وہ مثبت احکام, وہ مثبت ہدایات جو اللہ تعالی نے دی ہیں, جو سورہ نور کے اندر غامدی صاحب کے مطابق بیان ہوئی ہیں, ان کو ہم زیر بحث لائیں گے. غامدی صاحب آپ کے وقت کا بہت شکریہ.
بہت شکریہ.